यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपालमा जलविद्युतको क्षेत्रमा लगानी विस्तार गर्न भारतीय लगानीकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आग्रह। काठमाडौँ महानगरपालिकाले भोलिदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र उठाउने, अटेर गर्नेलाई महानगरले जरिवाना गर्ने। नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै आज थप 205 जनामा संक्रमण पुष्टि। र मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलविद्युतको क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्धकलाई आग्रह गर्नुभएको छ। तीन दिने भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज फाउण्डेशन फर पब्लिक अवेरनेस एण्ड पोलिसी FPAP द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जलविद्युत उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेकाले नेपालमा जलविद्युतमा लगानी गरी फाइदा लिन भारतीय लगानीकर्तालाई आग्रह गर्नुभयो। ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत बीच गत अप्रेलमा सहमति भएको उल्लेख गर्दै उहाँले सोही आधारमा दीर्घकालीन रूपमा जलविद्युतको विकास गरिने बताउनुभयो। संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरू गरेको छ। सिंहदरबारमा आज बसेको बैठकमा प्राविधिक विषय सीसीटीभीको बारेमा केन्द्रित भएर छलफल भएको र अध्ययनलाई समयसीमाभित्र नै टुंगोमा पुर्याउने गरी अघि बढ़ेको समितिका सचिव सुरेन्द्र अरियालले बताउनुभयो। बैठकमा राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग पनि छलफल भएको र अर्थ मन्त्रालयका राजस्व सचिव अर्थ सचिवसँग पनि छलफल गर्ने समितिका सचिव अरियालले बताउनुभयो। तत्कालीन अर्थमन्त्री शर्माले 2079-80 को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर फेरफेर गरेको आरोप लागेसँगै 11 सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको हो। नेपाल चीन सीमाना सम्बन्धी परामर्श संयन्त्रको बैठकमा दुई देशको सीमा व्यवस्थापनसँगै व्यापार मार्ग सञ्चालन गर्ने सहमति भएको छ। बैठकमा नेपाल चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी आदान प्रदान गर्नुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भर्चुअल रूपमा भएको बैठकमा नेपाल चीन सीमानाको संयुक्त निरीक्षणको महत्वलाई जोड़ दिँदै विद्यमान द्विपक्षीय संयन्त्र मन्त्रालय आपसी परामर्शबाट सक्रिय गर्न प्रक्रिया थाल्न दुवै पक्ष सहमत भएका छन्। COVID-19 को स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै रसुवागढ़ी केरूङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारू गर्न नेपाल चीन दुवै पक्षले बैठकमा सहमति जनाएका छन्। बैठकमा परराष्ट्र मन्त्रालय अन्तर्गत पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोक बहादुर थापाले नेपाली प्रतिनिधि मण्डल र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका निर्देशक होङ लियाङले चिनिया प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो। नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आगामी संघीय निर्वाचनमा कंग्रेसलाई कम क्षति हुने गरी गठबन्धन हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली कंग्रेसको केन्द्रीय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय पनि उठेको जानकारी दिनुभयो। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो। स्थानीय तहको निर्वाचनका बेला कार्यवाहीमा परेका नेता कार्यकर्ताको कार्यवाही फुकुवाको विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले मानव वन्यजन्तु द्वन्द समाधानका लागि कसरी अगाडि बढ़ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरूसँग छलफल गर्नुभएको छ। मन्त्री खाँडले वन तथा वातावरण मन्त्रालयका सचिव बर्दियाका प्रमुख जिल्ला अधिकारीका साथै झापाका प्रमुख जिल्ला अधिकारीसँग वन्यजन्तु र नागरिक बीचको द्वन्द कम गर्ने विषयमा छलफल गर्नुभयो। झापामा जंगली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाँडले सम्बन्धित निकायका प्रमुखसँग आज फोनमा कुराकानी गर्नुभएको हो। राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ। आयोगका उपसचिव नियोगराज शर्माले शैक्षिक सत्र 2078-79 लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक, स्नातकोत्तर र स्नातकोत्तर भन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको जानकारी दिनुभयो। उहाँले स्नातक तहका 16, स्नातकोत्तर तहका 54 र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो। स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस उपत्यकाभित्र 41,68,000 रूपियाँ, एमबीबीएस उपत्यका बाहिर 45,95,000 रूपियाँ, बीडीएस 20,92,000 रूपियाँ, बीएससी नर्सिङ 10,36,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै बीएससी, एमआईटी, बीपीटी, बी मेडिकल माइक्रोलोजी र बी बायोकेमिस्ट्री, बीपीएच, बी फार्मेसी, बी पर्टेक, बी एएसएलपी लगायतको शुल्क 7,77,000 रूपियाँ तोकिएको छ। काठमाडौँ महानगरपालिकाले भोलिदेखि कुहिने र नकुहिने फोहोर संकलन गर्न एक तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाले आज एक सूचना जारी गर्दै कुहिने फोहोर संकलन आइतबार र बुधबार, नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गरिने जानकारी दिएको छ। पटक पटकको सूचनालाई व्यवस्था गरी वर्गीकरण नगरिएका फोहोर बोक्ने गाड़ीसम्म ल्याए पुनः घरमा नै फर्काएर कार्यवाही स्वरूप प्रति व्यक्ति 500 रूपियाँ जरिवाना लगाउने महानगरले बताएको छ। देशभरमा आज थप 205 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 3,090 जनाको नमूना परीक्षण गर्दा 205 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै 51 जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल देशमा 1,385 जना सक्रिय संक्रमित रहेका छन्। यसै गरी पछिल्लो 24 घण्टामा 182,989 जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश जोड्ने कर्णाली नदीमाथि थप दुईवटा पक्की पुल निर्माण भएका छन्। पुल बनेसँगै आवत जावतमा सहजता हुनुका साथै पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने दुईवटा पक्की पुल निर्माण हुँदा नागरिकहरूलाई आवत जावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्धनमा पनि सहज हुने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर 10 वडा अध्यक्ष हरिप्रसाद ढकाल:
यो घाटगाउँ खोल्टा र तातापानी जोड्ने मात्रै पुल होइन, यो पुल अछाम भयो दैलेख, कालीकोट, जुम्ला, हुम्लाको मान्छेलाई पनि यो बाटो गएपछि सहज हुन्छ, बजार व्यवस्थापन टाइपको पनि सुविधा हुन जान्छ।
जहाँ अहिले पुल बनेका छन् ती बाटाहरू पुराना बाटाका रूपमा चिनिएका बाटा हुन्। त्यति बेला त्यो बाटो भएर हिँड्ने नागरिकहरूले निकै नै कष्टकर रूपमा यात्रा गर्नुपर्थ्यो। चौकुनी गाउँपालिका वडा नम्बर 10 वडा अध्यक्ष नन्दराम खनाल:
धेरै पुरानो कालीकोट, अछाम, जुम्लाका हतियार हुने बाटो हो, त्यति बेला यसमा नाउ थिए, भेडा घोडा यही बाटोबाट तर्थे, तर मान्छेहरू यहाँ चाहिँ रोकिएर 5 दिनसम्म पनि अट्ठारोहरू बस्नु पर्थ्यो।
पश्चिम नेपालको तराई पहाड हुँदै हिमालसम्म जोड्ने छोटो दूरीको रूपमा रहेका यी बाटाहरू पहिलेदेखि नै चलन चल्तीका बाटा हुन्। यी एउटा इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवत जावतमा सजिलो हुनुका साथै चिसापानी कुहिने क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने बताउनुहुन्छ मोहनियाल गाउँपालिका उपाध्यक्ष कमल साउद:
परम्परागत भटाहरू हिँड्ने बाटो हो, त्यसमा आन्तरिक चाहिए पर्यटकहरू आउने नै छन् र यसले तराई र पहाड मात्रै नगएर हिमाललाई चाहिँ जोड्छ।
अनक कन्ट्रक्सन रोशनी जेबीले 2074 सालबाट निर्माण शुरू गरेको चिप्लेघाट पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ। 550 मिटर लामो चिप्लेघाट पुल 62 करोडको लागतमा निर्माण भएको हो। अर्को पुल कैलालीको मोहनियाल गाउँपालिका वडा नम्बर 7 र सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर 11 जोड्ने कुइने घाटमा निर्माण भएको छ। अनक लुम्बिनी जेबीले 32 करोडको लागतमा निर्माण गरेको यो 300 मिटर लामो मल्टी स्पान आर्क ब्रिजको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पुल निर्माण कम्पनीका म्यानेजर दिनेश श्रेष्ठ:
मान्छे हिँड्ने जुन फुटपाथ छ त्यसको एउटा स्ल्याब ढलान गर्न बाँकी रहेको र राइट ब्याङ्कमा चाहिँ एप्रोच रोडको काम गर्न बाँकी रहेको अवस्था हो।
यी दुवै पुल नेपाल सरकार सड़क विभागको पुल आयोजना अन्तर्गत बनेका हुन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
यस वर्षको नेपाली साहित्यका आमा खम्बा पुरस्कार माया ठकुरी, पद्मावती सिंह, भगीरथी श्रेष्ठ र जलेश्वरी श्रेष्ठलाई प्रदान गरिएको छ। त्यसै गरी युगल साहित्यिक साधक सम्मान साहित्यकार मोहन दुवाल र भारती श्रेष्ठलाई तथा सिद्धेश्वरमान मिलन मुक्ति सम्मान सुशीला प्रधानाङ्गलाई प्रदान गरिएको छ। कदरपत्र सहित पुरस्कार तथा सम्मानको राशि जनहित 10,000 रूपियाँ रहेको छ। त्यस्तै सिद्धेश्वरमान चन्द्र विष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार शैलेन्द्र कुमार मानन्धर र सिद्धेश्वरमान महेश्वरमान सम्मान उत्कृष्ट प्राध्यापक डाक्टर गोविन्द नेपाललाई प्रदान गरिएको छ। अक्षय लोक साहित्य केन्द्रद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले उहाँहरूलाई सो पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा 14 सैनिकको मृत्यु भएको छ। लागू औषध तस्करी एवं ओसार पोसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले जनाएको छ। दुर्घटनामा एकजना भने बाँचेका छन्। नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एक दिन अघि पक्राउ परेका तस्कर राफेल कारो क्विन्चेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो। दुर्घटना के कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको छ। संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेका राफेललाई अमेरिका समक्ष सुपुर्दगी गर्नुपर्ने माग राख्दै आएको छ। यसै विषयमा मेक्सिको र अमेरिका बीच केही तनाव भएको थियो। अफ्रिकी देश सुडानमा भएको जातीय दंगाका क्रममा कम्तीमा 31 जनाको मृत्यु भएको छ। ब्लू नाइल प्रदेशमा भएको घटनामा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ भने अरू 39 जना घाइते भएका त्यहाँको सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ। सुरक्षा समितिले घटनास्थलमा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय बेट्री र हौसा जातीय समूहका बीच झडप भएको र उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका त्यहाँका स्थानीयले बीबीसीमा उल्लेख छ। अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लू नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो। सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द तथा राजनीतिक संकट कायमै छ। अब आर्थिक समाचार।
साउन महिनादेखि लागू हुने गरी बीमा समितिले कृषि पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका 2079 जारी गरेको छ। नेपाल सरकारले आर्थिक वर्ष 2079-80 बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरे अनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो। यसअघि जारी भएको बीमा निर्देशिका 2077 भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजु रमण पौडेलले जानकारी दिनुभयो। वाइसीएल नेपालले अर्थतन्त्रका सूचकलाई सकारात्मक र सन्तुलित राख्न राज्यका तर्फबाट आवश्यक कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ। वाइसीएल नेपालले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन, उत्पादनमुखी अर्थतन्त्रको निर्माण, अनावश्यक खर्च कटौती र आर्थिक मितवीयता लगायत उपाय अवलम्बन गरी मुलुकले झेल्नु परेका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएको हो। पोखराका प्याराग्लाइडिङ व्यवसायीले प्याराग्लाइडिङलाई विस्थापन नगरी व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएसँगै प्याराग्लाइडिङलाई विकल्पको छनौट गरेर सार्न निर्देशन दिएपछि व्यवसायीले यसको व्यवस्थापन गर्न माग गरेका हुन्। नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष सुनिल बहादुर भट्टराईले झण्डै 1.5 अर्ब लगानीमा संचालित प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड भएकाले यसलाई विस्थापन नगरी व्यवस्थापन गर्नुपर्ने व्यवसायीको माग रहेको बताउनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ कुवेत काठमाडौँ सीधा उडान शुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै 8 गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्ति मार्फत जनाएको छ। 6 गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले शुक्रबार आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ। एयरबस 320 विमानले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने एयरलाइन्सले जनाएको छ। पर्याप्त पानी नपरेपछि सिंचाई अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म बागमती प्रदेशमा 43% मात्र धान रोपाई भएको छ। प्रदेश अन्तर्गतका 13 जिल्लामा 51,400 हेक्टर खेतीयोग्य जमिनमा रोपाई भएको प्रादेशिक कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
आईसीसी पुरूष विश्वकप लीग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको आफ्नो तेस्रो खेल शनिबार नेपालले नामेबियासँग खेलिरहेको छ। नेपाली समय अनुसार दिउँसो 4:45 शुरू भएको खेलमा नामेबियाले टस जितेर पहिला ब्याटिङ रोज्यो। यसअघि पहिलो खेलमा नेपाल नामेबियासँग 40 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई 5 विकेटले जितेको थियो। नेपालले आइतबार श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँगको सामना गर्नेछ। नेपालले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनशीपमा भाग लिने भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले शुक्रबार थाइल्याण्डको बैंककमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गर्नुभयो। नेपाली जुडो टोलीमा 4 खेलाड़ी र 4 अफिसियल छन्। सदस्य सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाड़ीको हौसला अभिवृद्धि गर्नुभयो। जुनियरको पुरूष 60 केजी मुनि उत्तम प्रधान श्रेष्ठ र महिला 52 केजी मुनि देवकी माया श्रेष्ठ सहभागी हुनुहुनेछ। क्याडेटको पुरूष 55 केजी मुनि तारा बहादुर भुजेल र महिला 48 केजी मुनि निशा श्रेष्ठले खेल्नुहुनेछ। घरेलु प्रतियोगितामा 4 खेलाड़ी बन्दी सहायता नियोग पामसँग आबद्ध हुनुहुन्छ। टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष समेत रहेका जुडो युनियन अफ एसियाका एजुकेशन एण्ड कोचिङ कमिशनका सदस्य दीपक हर्ष बज्राचार्य रहनु भएको छ। म्यान्चेस्टर युनाइटेडले शुक्रबार ए लीग क्लब मेलबर्न भिक्टोरीलाई 4-1 हराएर प्री सिजन अन्तर्गत अस्ट्रेलियाको भ्रमणमा विजयी शुरूआत गरेको छ। मेलबर्न क्रिकेट मैदानमा भएको सो भिडन्त हेर्न रंगशालामा 74,157 दर्शकको उपस्थिति रहेको थियो। 3 दिन अघि थाइल्याण्डको बैंककमा भएको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपूललाई पनि 4-0 फराकिलो अन्तरले हराएको थियो। नयाँ प्रशिक्षक इरिक टेन ह्यागको रेखदेखमा रहेको म्यान्चेस्टर युनाइटेड खेलको 5 मिनटमा घरेलु टीमका खेलाड़ी क्रिस इकोनोमिडिसको गोलबाट पछाडि परेको थियो। भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा 300 बढ़ीले साइकल यात्रा शुरू गरेका छन्। पैदल र प्याडल मैत्री शहर मुख्य नाराका साथ साइकल कनेक्ट भक्तपुरको आयोजनामा शनिबार बिहान साइकलिङ च्यालेन्ज यात्रा कार्यक्रम अन्तर्गत भक्तपुर कोरा 2022 शुरू भएको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही आज राति प्रदेश 1 मधेश बागमती र गण्डकी लगायत प्रदेशका केही एवं भोलि पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.8°C, न्यूनतम 21.6°C, काठमाडौँको अधिकतम तापक्रम 31.5°C, न्यूनतम 21.4°C, पोखराको अधिकतम तापक्रम 34.5°C, न्यूनतम 24.1°C, वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.2°C, न्यूनतम 22.7°C, वर्षा 6 मिलिमिटर र दिपालको अधिकतम तापक्रम 36°C, न्यूनतम 23.2°C र वर्षा 1.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालमा जलविद्युतको क्षेत्रमा लगानी विस्तार गर्न भारतीय लगानीकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आग्रह। काठमाडौँ महानगरपालिकाले भोलिदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र उठाउने, अटेर गर्नेलाई महानगरले जरिवाना गर्ने। नेपालमा कोरोना भाइरसको संक्रमण बढ़दै आज थप 205 जनामा संक्रमण पुष्टि र मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यति नै। यसपछि हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्ते।